والمطلقات يتربصن بأنفسهن 3 قروء. اور طلاق یافتہ عورتیں انتظار کریں اپنے نفسوں کے ساتھ 3 قروء، 3 حیض یا 3 طہر. یہ کس کی بات ہو رہی ہے؟ یہ عدت کی بات ہو رہی ہے جو طلاق رجعی کی ہے. طلاق رجعی کون سی ہوتی ہے؟ را جیم عین یا. طلاق رجعی وہ طلاق ہوتی ہے جس میں رجوع کا حق حاصل ہوتا ہے ہسبینڈ کو، یعنی پہلی طلاق یا دوسری طلاق، یہ 2 طلاقیں رجعی طلاقیں کہلاتی ہیں. یعنی ایک دفعہ طلاق دیو یا 2 دفعہ طلاق دیو، یہ وہ طلاقیں ہیں جن میں آدمی رجوع کر سکتا ہے. مطلب رجوع کا کیا ہے؟ یعنی واپس لے سکتا ہے، عورت کو واپس لے سکتا ہے، ٹھیک ہے، کم بیک کر سکتا ہے عورت کو. تو یہ 2 طلاقیں ایسی ہیں جن میں عورتیں فوراً جا کے کہیں اور شادی نہیں کر لیں گی. تیسری طلاق کی ابھی یہاں بات نہیں ہو رہی، ٹھیک ہے، ابھی ہم صرف طلاق رجعی کے اوپر بات کریں گے. یہ طلاقیں ایسی ہیں کہ جن عورتوں کو ایسی طلاق ہو جائے وہ انتظار کریں، یعنی کہیں اور جا کے نکاح نہیں کر سکتی، وہ ابھی آزاد نہیں ہے، وہ کب تک انتظار کریں؟ 3 قروء، 3 حیض، یا قروء کا معنی دوسرا لیا 3 طہر. اب میں اس کو آپ کو بتاتی ہوں کہ یہ علماء میں ڈفرنس آف اوپینین ہے کہ حیض ہے یا قروء ہے، حالانکہ اس سے کچھ زیادہ دنوں کا فرق نہیں پڑتا. یعنی 3 حیض جب تک اس کو 3 پیریڈز نہ آ جائیں وہ عدت میں ہوگی، وہ کہیں اور شادی نہیں کر سکتی. دوسرے کہتے ہیں 3 طہر، یعنی جو پیریڈز کے ساتھ ہی جو طہر ہوتا ہے نا، پاکی کا ٹائم، وہ 3 کاؤنٹ کرنے. اب اس کی مثال میں آپ کو دیتی ہوں. فار ایگزامپل، ایک عورت کو پیریڈز آتے ہیں 1 سے لے کے 7 جنوری تک کو، اور اس کے بعد جو ہی پیریڈ ختم ہوئے تو آدمی نے طلاق دی. اور جو سنت طریقہ آپ صلی اللہ علیہ وسلم نے جو طلاق دینے کا طریقہ بتایا ہے نا، وہ یہ ہے کہ عورت کو پیریڈ آئیں اور جب پیریڈ ختم ہو تو بغیر اس کے ساتھ تعلق قائم کیے، انٹر کورس سے بغیر اس کو طلاق دی جائے. یہ نہیں کہ اس سے تعلق کر کے پھر اس کے بعد طلاق کر رہے ہیں، نہیں، اس کو بغیر ہم بستری کے اس کو طلاق دی، ٹھیک ہے. اب آدمی نے طلاق دے دی، اب یہ کیا اس کا طہر کا زمانہ ہے، یہ اب اس کی پاکی کا زمانہ ہے نا. مثلا 8 جنوری کو، 9 جنوری کو، 10 کو اس نے طلاق دے دی اور یہ سارا اس کا طہر کا زمانہ. اچھا، اب فار ایگزامپل ایسے ہی ہم کہتے ہیں جسٹ آپ کو سمجھانے کے لیے کہ 1 فیبرری سے 7 فیبرری تک اس کا ایک پیریڈ آیا، ٹھیک ہے، ایک حیض آ گیا، یعنی طلاق کے بعد یہ 1 حیض ہے اور طلاق کے بعد 1 طہر بھی گزر گیا. اب 7 فیبرری کے بعد 1 مارچ تک اس کا طہر رہا، یہ 2 طہر ہو گیا، اور 1 مارچ سے 7 مارچ تک اس کے پھر پیریڈ آئے تو یہ اس کا 2 حیض ہو گیا. اس کے بعد 2 حیض کے بعد اب جو یہ جو اگلا ٹائم گزر رہا ہے، مارچ کا پورا مہینہ گزرا، یہ اس کا 3rd طہر ہے. 3 طہر کا ہے نا 3 قروء، یہ اس کا 3rd طہر ہے. یہ جب مکمل ہوگا تو جس دن 1 اپریل کو فار ایگزامپل اس کو پیریڈز ہوتے ہیں، اس دن اس کی عدت ختم ہو جاتی ہے، اب وہ آزاد ہے، اب وہ کہیں اور بھی جا کے نکاح کر سکتی ہے. دوسرے جو کہتے ہیں کہ نہیں، 3 پیریڈز اس کی عدت ہے، تو 1 اپریل سے 7 اپریل تک اس کو 3rd پیریڈ ہوئے تو 7 اپریل کو اس کی عدت ختم ہوگی، ایک نے کہا 1 کو ختم ہوگی، ایک نے کہا 7 کو ختم ہوگی. تو یہ بس ڈفرنس ہے تھوڑا سا، 7, 8, 10 دنوں کا مثلا جو بھی اس کے پیریڈز کا ٹائم ہے، یا 3 دن یا جو بھی ہے، تو اس میں اس کی عدت ختم ہوگی. یہ آپ لوگ لکھ لیں اس کو، چیز کو، ٹھیک ہے، کہ 3 طہر یا 3 حیض کس طرح بنتے ہیں. تو ہم گنیں گے وہاں سے جہاں سے اس نے طلاق دی، اس طہر سے. یہی مسنون طریقہ طلاق دینے کا، جو دوسرے طریقے ہیں وہ طریقے صحیح نہیں ہیں. اچھا، اب جب عورت کو اس ٹائم میں طلاق دے دی تو اس کے اندر 2-3 چیزیں ہیں جو ہمیں سمجھنے کی ہیں، اور وہ یہ کہ ایک، اگر وہ عورت ہے جو پریگننٹ ہے تو اس کو تو پیریڈ آئیں گے نہیں، وہ پھر اپنی اس کو طلاق دے دی ہے تو طلاق تو واقع ہو جائے گی، لیکن کیا اب یہ طلاق دی ہے تو اب اس کی عدت کیا ہوگی؟ تو اس کی عدت ہے وضع حمل، یعنی جب وہ ڈیلیوری کر دے تو ڈیلیور کرنے کے بعد उसकी इद्दत खत्म होगी, चाहे वो 2 दिन बाद डिलीवर कर दे। जैसे एक सहाबी थे आप सल्लल्लाहु अलैहि वसल्लम के जमाने, तो उनकी बीवी ने उनको कहा कि आप मुझे तलाक दे दें, तो फिर उसके बाद रुजू कर लेना, ऐसे ही तलाक दे दें। और तलाक दे दी, वो गए नमाज पढ़ने के लिए, जब वापस आए तो बीवी प्रेग्नेंट थी, उसने बच्चा पैदा उसके हो चुका था और इद्दत भी खत्म हो गई, तो तलाक तो वाकई हो गई। तो इस तरह वजाए हमल जो है वो उसकी इद्दत होगी। अब चाहे वो 7 महीने है, चाहे वो 9 महीने, उस वक्त तक ये औरत कहीं और शादी नहीं कर सकती। अच्छा, तो एक हामिला औरत इससे निकल गई। एक वो भी हो सकती है जिसको पीरियड ही नहीं आते, यानी चाहे वो बड़ी उम्र की इतनी है कि उसके बंद हो चुके हैं, या वो इतनी छोटी लड़की है कि अभी इसको शुरू ही नहीं हुए। तो इन दोनों की इद्दत 3 महीने, 3 months, 3 महीने इस्लामी महीने। अक्सर लोगों को इद्दत का नहीं समझ आती, वो तीन ये दूसरे महीने गिनना शुरू कर देते हैं। तो 3 इस्लामी महीने हर इद्दत के लिए आप इस्लामी महीने को ही गिनेंगे, जैसे जकात के लिए आप इस्लामी महीना देखते हैं। अच्छा, तीसरी बात ये कि ऐसी औरत भी कोई हो सकती है जिसको तलाक दे दी गई हो लेकिन उसकी अभी रुख्सती ही नहीं हुई, तो इसकी कोई इद्दत है ही नहीं, ठीक है, वो अगले दिन किसी से भी शादी कर सकती है, सही है ना। अच्छा, अब इस इद्दत के अंदर क्या होगा, बाज लोग इतने मुश्किल में पड़ जाते हैं, वो कहते हैं अब इस इद्दत के अंदर हम क्या घर से ना निकलें, हम ये ना करें वो ना करें। तो भाई ये इद्दत और बेवा की इद्दत में फर्क है। बेवा की इद्दत सोग वाली इद्दत है, ये वो इद्दत नहीं है, नाम सेम ही है। इद्दत का मतलब क्या होता है, इद्दत का मतलब होता है काउंटिंग, काउंट करना, तो ये तो काउंटिंग है, उसका सोग से तो नहीं कोई ताल्लुक। तो अब जो तलाक की इद्दत है ये डिफरेंट है, और खासतौर पर अब यहाँ पे तलाक रजई ही मैंने आपको बताया, तो तलाक रजई की जो इद्दत होगी ना, इसमें ऐसे नहीं होगा कि आदमी ने तलाक कही, औरत ने अपना सामान अपने सूटकेस में डाला और घर से निकल गई, ऐसे नहीं होगा। तलाक रजई में औरत, ये जो इद्दत का टाइम है सलासा तक़रू, ये अपने शोहर के घर में गुजारेगी, बनाओ सिंघार भी करेगी, अपनी नॉर्मल लाइफ गुजारेगी, सब कुछ करेगी जो जैसे करती है, इसलिए कि वो उसको वहां पे क्यों रखा गया, क्योंकि ये टाइम पीरियड है जिसमें के आदमी रुजू कर सकता है, पलट सकता है, वापस आ सकता है, उसको वापस अपना सकता है। तो जब वहां पे घर में होगी तो करेगा ना, अगर वो घर में ही नहीं है तो गलत फहमियां बढ़ जाती हैं ना, अगर कोई औरत चली जाए तो जा तो सकती है लेकिन गलत फहमियां बढ़ जाती हैं। तो रिकमेंडेड क्या है कि वो उसी घर में रहे। वला यहिल्लु लहुन्ना अन यक्तुमना मा खलक अल्लाहु फी अरहामिहिन्ना इन कुन्ना युमिन्ना बिल्लाहि वल यौमिल आखिर, उनके लिए हलाल नहीं है कि वो छुपाएं जो अल्लाह ने पैदा किया उनके रहमों में, अगर वो अल्लाह और यौम आखरत पर ईमान रखती हैं। यानी अब आदमी ने तलाक दे दी है, औरत बैठी भी है, इद्दत है, अब उस औरत को पता चलता है कि मैं तो प्रेगनेंट हूँ, तो अब वो कहती है कि मैं इस आदमी से जान छुड़ाऊं, मैं क्यों बताऊं इसको कि जो है ना इसका बच्चा मेरे पेट में, उसको बताना है, वो नहीं छुपा सकती अगर वो अल्लाह और योम आखरत पर ईमान रखती है। ये बहुत बड़ी बात है कि अल्लाह और योम आखरत पर ईमान रखने वाली, यानी एक मुसलमान औरत, अगर अल्लाह पे तुम्हारा ईमान है ना और कयामत के दिन अल्लाह के सामने खड़े होने पे ईमान है, तो तुम्हें बताना पड़ेगा, तुम्हें ये डिस्क्लोज करना पड़ेगा कि ये मैं प्रेग्नेंट हूँ। वबऊलतुहुन्ना अहक्कु बिरद्दिहिन्ना फी ज़ालिका इन अरादू इस्लाहा, और उनके शोहर ज्यादा हकदार हैं उनको लौटाने के इस इद्दत के टाइम पीरियड के विदिन, अगर इरादा उनका इस्लाह का। यानी ये औरत के ऊपर नहीं है, ये आदमी का हक है ज्यादा कि वो रुजू कर ले, उसका हक बनता है। यानी आदमी को अल्लाह ताला ने ये हक दिया कि इस टाइम पीरियड के दरमियान अगर वो चाहे तो औरत को वापस ले सकता है। अब बाज दफा, अच्छा एक उसमें शर्त है, इन अगर, लेकिन शर्त क्या है, अरादु इस्लाह, अगर वाकई बसाना है उसको तो लो, अगर फिर वही हरकतें करनी है या तंग करने के लिए वापस ले रहा है कि अब मैं इसको फिर इसकी इद्दत दोबारा शुरू, यानी दोबारा इसको ले आऊंगा, फिर उसके बाद तलाक दूंगा, फिर इसकी इद्दत करा दूंगा, लोग ऐसे ही करते थे ना, फिर उनको वापस ले लेते थे, फिर तलाक दे देते थे, तो फिर इद्दत शुरू हो गई, वो कहीं और जाके नहीं शादी कर सकती, अब इद्दत अगर खत्म हो गई फिर तो जाकर कहीं शादी कर लेंगी, तो क्या करते थे, फिर उनसे रुजू कर लेते थे, अब बैठी भी रहो और ना तुमसे कोई ताल्लुक करूंगा, वो तुम्हें इस तरह सताता ही रहूंगा। तो अगर सताने का इरादा है फिर नहीं, लेकिन अगर बसाने का इरादा है ना, और खुशी के साथ और प्यार मोहब्बत के साथ सुलह सफाई के साथ, तो फिर तुम्हारे पास आदमी को कहा गया कि उनके पास हक है कि वो वापस ले लें औरत को, बीवी को वापस ले लें, लौटाने का। अच्छा, अब हम एक सवाल की तरफ आते हैं कि बाज़ दफा औरत ही नहीं चाहती कि रुजू आदमी करे, वो नहीं चाहती अब इसके साथ रहना, तो फिर क्या होगा? तो यहां पे औरत की मर्जी नहीं देखी जाएगी कि वो चाहती है या नहीं। अगर वो नहीं चाहती ना ऐसे आदमी के साथ रहना, तो उसके पास कौन सा दरवाजा है? खुला का। वो फिर जाके खुला दायर कर सकती है, अकमहर वापिस दे दे और खुला ले ले। लेकिन यहां पे नहीं वो कह सकती कि अच्छा अब आदमी कह रहा है मैंने रुजू करना है, और औरत कहती है मैंने नहीं करना। वो उसके पास ऑप्शन नहीं है। ये बात समझ आ गई? अच्छा, रुजू वो कैसे करेगा, रुजू का तरीका क्या है? रुजू जरूरी नहीं है कि वो कोई रिलेशनशिप ही जिस्मानी ताल्लुक ही हो तो फिर ही रुजू होता है। रुजू में अगर आदमी ने सुलह सफाई कह दी, कोई ऐसे अल्फाज कह दिए कि अच्छा ठीक है बात को खत्म करो और मैं तुमसे बस ठीक है अब हम अपनी नॉर्मल करें, या उसको हक कर लिया या उसको प्यार मोहब्बत से बात कर ली और बात सुलह, यानी साफ पता चल जाता है ना कि बात को खत्म कर दिया, वो जो सारी बोलचाल बंद थी, जो झगड़ा था बस खत्म है, अब हम वापिस वैसे ही मैं तुम्हारे साथ हूँ, छोड़ दो उसको, कोई तलाक नहीं कोई कुछ नहीं, अब जो है ना हमारा ताल्लुक वैसे ही सेम है, तो रुजू कर लिया ना, तो वापिस पलट आया, तो वो रुजू हो जाएगा। ठीक है, उसके अंदर अब ये तलाक नहीं फिर काउंट की जाएगी। अब ये काउंट से मतलब ये नहीं है कि तलाक होगी नहीं, तलाक तो हुई है लेकिन रुजू हो गया। अब ये उस तरह से अप्लाई नहीं होगी कि औरत अपने आप को आजाद समझे। अब औरत ने अगर आजादी लेनी है तो उसको खुला दायर करना होगा। और बाज औरतें ये जैसे हमने अभी हैज की बात की, इमोशनल भी हो जाती हैं औरतें, उनमें वीकनेस भी होती है, वो उनको याद ही नहीं रहता कि हम इद्दत में कितना टाइम गुजरा और कब उसने मुझे तलाक दी थी, या उनको यही नहीं याद रहता कि जिंदगी में कितनी तलाकें दे चुका है, यानी पता नहीं अब 2 दिन थी कि 3 दिन थी। अक्सर लोग इसके अंदर वो कंफ्यूज होते हैं, क्यों ऐसे कंफ्यूजन है, ये तो बहुत बड़ा मामला है और इसको सीरियस लेने की चीज होती है। अगर किसी का हाफजा इतना ही कमजोर है तो वो लिख ले इस चीज को, और दूसरे आदमी का ये देखें, अगर इरादा इसलाह का है तो फिर लौटाए। ये बाज लोगों ने तलाक को भी एक मजाक बनाया होता है, वो उठते बैठते बीवी को यही कहते रहते हैं बस तुमने ये कर लिया तो तलाक है तुम्हें, तुम्हें वो कर दिया तो तलाक है तुम्हें, बस अब मैं तुम्हें तलाक दे दूंगा। तो यानी उनका धमकियां सारा वक्त तलाक की होती है, तो ये इसलाह तो नहीं है। अगर तुमने वाकई बसाना है किसी को ना तो रखो, अगर नहीं बसाना तो फिर उसको इद्दत खत्म हो गई, उसको जाने दो, फिर मत रुजू करो। अगर इस इरादा इसलाह का है तब वो उसको लौटा ले, रुजू कर ले। वलहुन्ना, और उन पर, किन पर, औरतों पर, और औरतों के लिए, लहुन्ना लिए औरतों के, यानी ब्रैकेट में लिखे हुकूक है, मिथलु मानिंद अल्लदी, वो जो अलैहिन्न ऊपर इनके हैं, ऊपर इनके क्या है यानी फराइज, यानी औरतों के हकूक भी हैं मर्दों के ऊपर जिस तरह के उनके फराइज हैं। जैसे को फराइज ऐसे नहीं कि औरत को कोई हक ही नहीं, औरत के भी हकूक हैं, जैसे आदमियों के, जैसे औरतों के फराइज हैं इसी तरह औरतों के हकूक भी हैं, बिल मारूफ सा तारूफ तरीके के, यानी उनके ऊपर जैसे जिम्मेदारियां हैं ना उस तरह इनके हकूक भी हैं। हाँ ये अलग बात है कि औरत के हकूक डिफरेंट है, आदमी के हकूक डिफरेंट है, औरत के फराइज अलग है, आदमी के फराइज अलग है, लेकिन औरत के जो हकूक है वो आदमी का फर्ज है कि वो पूरा करे, और औरत के जो फराइज है वो आदमी का हक है कि उसको दिया जाए। ठीक है, एक का जब हक बनता है तो दूसरे का फर्ज बनता है। फॉर एग्जाम्पल माँ और बच्चे, माँ बाप और बच्चों में देख ले, अगर माँ बाप का हक है कि उनकी खिदमत की जाए तो ये औलाद के ऊपर क्या हो गया, फर्ज हो गया। इसी तरह अगर औलाद का फर्ज है कि उनको, या औलाद का ये हक है, माँ बाप का फर्ज है कि वो औलाद की सही तरबियत करें, ये फर्ज है, तो औलाद का ये हक है, यानी एक पार्टी का जो फर्ज होता है वो दूसरी पार्टी का हक हो जाता है, दूसरी पार्टी का जो हक होता है वो पहली का फर्ज हो जाता है। इस तरह तो औरतों के जो हकूक है कहा गया, औरतों के हकूक है, यानी आदमी पे कुछ चीजें लाजिम है कि वो औरतों की पूरी करें। इसी तरह जैसे कि औरतों के फराइज भी हैं, अलैहिन्ना का मतलब उनके ऊपर फर्ज भी है, बिल मारूफ साथ अच्छे तरीके के पूरे करें। ठीक है, यानी औरतें के लिए खामिंद के जिम्मे इसी तरह हकूक है जैसे इनके ऊपर है। خاوند کے حقوق پورے کرنے. تو اب کیا ہیں یہ حقوق جو عورت کے ذمے ہیں یا آدمی کے ذمے ان کے پورے کرنے ہیں, فرائض, یا کون سی ایسی چیزیں ہیں کہ جو آدمی کے لیے حقوق ہیں اور عورت کے اوپر فرائض ہیں. مسلم کی روایت میں حجۃ الوداع کا جو خطبہ آپ صلی اللہ علیہ وسلم نے دیا تھا, تو آپ نے فرمایا تھا, لوگوں, عورتوں کے بارے میں اللہ سے ڈرتے رہو, تم نے اللہ کی امانت کہہ کے ان کو لیا, یعنی اللہ تعالیٰ کا نام لے کے نا اللہ کی ضمانت پہ ان کو حاصل کیا کہ تم ان سے فائدہ اٹھا. دیکھیں, جب عقد نکاح ہوتا ہے تو اللہ کا نام لے کے یہ عقد کیا جاتا ہے اور اس سے ان کو اپنے لیے حلال کیا جاتا ہے, ورنہ کوئی حلال عورت ایسے نہیں ہو جاتی کسی کے لیے, اور اللہ کے کلمے سے ان کی شرمگاہوں کو اپنے لیے حلال کیا. عورتوں پر تمہارا یہ حق ہے کہ وہ تمہارے فرش پر کسی ایسے کو نہ آنے دیں جس سے تم ناراض ہو, یعنی تمہارے بستر پہ کسی کو نہ آنے دیں جس سے تم ناراض ہو, یعنی یہ آدمی کا حق ہے عورت کے اوپر. تو عورت کا فرض ہے کہ وہ نہ آنے دے ایسے شخص کو جس سے آدمی نہیں چاہتا کہ یہ آدمی میرے گھر آئے. اگر وہ ایسا نہ کرے تو ان کو ایسی مار مارو کہ جو ظاہر نہ ہو, یعنی ایسی ہلکی ان کو سرزنش کرو. تم پر یہ حق ہے کہ انہیں اپنی بساط کے مطابق کھلاؤ پلاؤ پہناؤ اڑاؤ. ایک شخص نے آپ صلی اللہ علیہ وسلم سے پوچھا, کیا ہماری عورتوں کے ہم پر حق ہیں؟ آپ نے فرمایا, ہاں. کیا حق ہیں؟ جب تم کھاؤ تو اس کو بھی کھلاؤ, جب تم پہنو تو اس کو بھی پہناؤ, اس کے منہ پہ نہ مارو اور اس کو گالیاں نہ دو اور اسے روٹ کے کہیں اور اس کو نہ بھیج دو, گھر میں رکھو. یعنی اگر تم ناراض بھی ہو تو یہ نہیں کہ چلو نکل جاؤ میرے گھر سے. اور اسی وقت وہ عورتیں کہتی ہیں, ہمیں اس طرح کر دیتے ہیں کہ اسلام نے دیکھو ہمارے ساتھ کیا کیا ہے کہ آدمی کسی وقت بھی تین طلاقیں بول کے ہمیں گھر سے باہر کھڑا کرتے. ایسا تو کچھ بھی نہیں, جب سمجھا ہی نہیں اسلام کو تو پھر یہی کہنا ہے نا. کوئی آدمی تین دفعہ کیا 100 دفعہ بھی طلاق بول کے عورت کو گھر سے باہر کھڑا نہیں کر سکتا. آپ نے دیکھا کہ پہلی طلاق میں عدت وہ اسی گھر میں گزارے گی, آدمی اس کو نان نفقہ دے گا. اگر وہ حمل سے ہے تو حمل کی جب تک وہ ڈیلیور نہیں کر دیتی, آدمی پہ ذمہ داری ہے کہ وہ اس کا نان نفقہ ادا کرے, وہ اس کا کھانا پینا پہننا, کیونکہ اس کا بچہ اس کے پیٹ میں ہے, تو یہ آدمی کی ذمہ داری ہے کہ وہ ادا کرے. اسی طرح آدمی کے اوپر ذمہ داری ہے کہ وہ عورت کا, جیسے میں نے آپ کو بتایا کہ عورت کے رہنے کا, اس کی رہائش کا, اس کے ضروریات کا, کھانا پینا کے علاوہ جو بھی اس کی دوا ہے, اس کے جو بلز ہیں, اس کی جو سب چیز کی ذمہ داری مرد کے اوپر ہے, عورت کے اوپر نہیں ہے. عورت کو کوئی آدمی یہ نہیں کہہ سکتا کہ تم جاؤ اور کما کے لاؤ اور لا کے گھر کا بھی خرچہ چلاؤ, نہیں. یہ آدمی کہہ ہی نہیں سکتا, کیونکہ جب وہ نکاح کرتا ہے تو وہ بھی یہ کانٹریکٹ کرتا ہے کہ میں عورت کے حقوق ادا کروں گا. اسی طرح خانگی معاملات میں ان کے ساتھ حسن سلوک کرنا یہ عورت کے کا حق ہے. اور آپ آگے انشاءاللہ تعالی زندگی رہی تو سورہ نساء میں ہم پڑھیں گے انشاءاللہ تعالی کہ وہاں پہ کیسے بتایا گیا. اگر آپ کو وقت ملے تو کبھی آپ 18 سے 20 آیت تک پڑھ کے دیکھیں کہ کتنا زبردست بتایا گیا کہ کوئی عورت اگر تمہیں نہیں بھی پسند آ رہی, کوئی اس کی عادت نہیں تمہیں پسند, تو کوئی اور اس میں عادت ہوگی, کوئی اور اس میں بات ہوگی جو اچھی ہوگی, تو اس وجہ سے ہی تم ان کو بسا لو. لیکن اگر تم یہ ارادہ کرتے ہو کہ میں نے اس کے ساتھ رہنا ہی نہیں ہے, بس میں نے ختم اس کے ساتھ آلو, تب بھی تم نے اس کو سونے چاندی کے برابر تم نے اس کو خزانے بھی دیے ہیں, تو ان کو واپس نہیں لے سکتے. اگر تم ایک سے زیادہ بیویاں کرتے تمہیں عدل کرنا پڑے گا, انصاف کرنا پڑے گا, ان کا حق مہر دو اور خوشی سے دو. مجھے بتائیں کسی اور دین میں حق مہر کوئی چیز نہیں ہے, اسلام نے حق مہر دیا عورت کو, اور وہ بھی عورت جتنی حق مہر چاہے اپنا, جیسے وہ اپنے آپ کو سمجھتی ہے کہ میرا اتنا حق مہر ہونا چاہیے, میں اس سے شادی کروں گی جو مجھے اتنا حق مہر دے, تو یہ عورت ڈیمانڈ کر سکتی ہے. بچے کو دودھ پلانا بھی عورت کی یہ نہیں کہ ڈیوٹی ہے, اگر عورت بچے کو دودھ پلائے تو یہ وہ مرد اس کی بھی اس کو اجرت دے. اگر اس کو طلاق دے دی بھی ہے تو آگے ہم پڑھیں گے کہ اب یہ اس کا کام نہیں ہے کہ وہ یہ کرے, یہ آدمی کو اب اس کا کپڑا اور سب چیز دینی ہے, کیونکہ عورت اس کے بچے کو دودھ پلا رہی ہے. جہاں خود رہے آدمی وہیں پہ اس کو رکھے اپنی جو بھی وسعت ہے اس کے مطابق, اور اگر رخصتی سے پہلے بھی طلاق دے دی ہے تو تب بھی فرمایا کہ تم ان کا اگر حق مہر مقرر کر چکے ہو تو آدھا حق مہر دو ان کو, یہاں پہ تو پورا بھی نہیں دیتے. اب جو آج اگر پریکٹسز ہو رہی ہیں نا, تو ان کو ہم پھر اسلام نہ کہیں, پھر ہم ان کو یہ کہیں کہ ہمارے لوگ اس کو فالو نہیں کرتے اسلام کو, مگر اسلام کو برا نہ کہو. پھر इस्लाम हमें ये कहता है, वो आपके लोग हैं जो इस चीज को मिस यूज करते हैं या इस चीज पे अमल नहीं करते, इसमें इस्लाम का क्या कसूर है? इस्लाम ने तो सारे सारे हकूक दिए हैं। इस्लाम का नहीं नाम लो, ये कहो कि हमें इस्लाम चाहिए और आप इस्लाम को फॉलो करें, क्योंकि इस्लाम तो ये कहता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सुनो तुम्हारी अजवाज पर तुम्हारा हक है और तुम्हारी अजवाज का तुम पर हक है। तुम्हारा हक ये है कि तुम्हारे बिस्तरों पर ना पसंदीदा लोगों को ना आने दे और ना ना पसंदीदा लोगों को तुम्हारे घरों में आने दे, और इनका तुम पर हक है कि अच्छे कपड़े पहनाओ और अच्छा खिलाओ, यानी जिसकी जो हैसियत है उसके मुताबिक। और ये भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो मैंने अभी आपको हक महर की बात की, कि जो शख्स किसी औरत से कोई हक महर तय करता है और फिर निकाह करता है, चाहे कम किया चाहे ज्यादा किया, उसका इरादा मेहर अदा करने का है ही नहीं, वो इसे धोखे में रखता है और मरते दम तक हक मेहर अदा नहीं करता, तो अल्लाह के हाँ वो जानी की हालत में मुलाकात करेगा। इतनी बड़ी इसकी वईद है। इसलिए जो मर्द हैं वो फिर उसी पे अग्री करें जितना वो पे कर सकते हैं, और ये ना सोचे हमने कौन सा अदा करना है और धोखे में रखे दूसरे को, और यहाँ लोगों को दिखाने के लिए ज्यादा लिखवा दें ताकि लोगों को सुनाएं कि हमने तो इतना बड़ा हक मेहर जी रखा है और उसके बाद देना नहीं है। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इससे बड़ी क्या बात हो सकती है कि फरमाया तुम्हें सबसे बेहतर शख्स वो है जो अपने घर वालों के साथ अच्छा हो, और तुम्हें सबसे ज्यादा मैं अपने घर वालों के साथ अच्छा हूँ, अपने अहल के साथ अच्छा हूँ। और आपकी बीवियां थी ना, उनके साथ आप कितने अच्छे थे। और आपने फरमाया आदमियों को कि औरतों के साथ खैरख्वाही करो, नरमी करो, क्योंकि औरत पसली से पैदा की गई है और सबसे ज्यादा टेढ़ी पसली सबसे ऊपर वाली होती है, अगर तुमने इसको सीधा करने की कोशिश की तो वो टूट जाएगी। तो इनके साथ खैर, यानी ये वो बनी ही ऐसी है, उनकी साख्त ऐसी है, इसलिए तुम इनको नहीं, वो इनको चेंज ना करने की कोशिश करो, वो जैसी है तुम्हें उनके साथ वैसे ही गुजारा करना, वैसे ही रहना, उनके साथ खैरख्वाही करो। अब इन चीजों को भी लेके बाज आदमी बहुत फन करते हैं और बॉस कहते हैं कि देखो ना हम तुम्हें तो ये कहा गया और हमें ये, और यहाँ पे कहा गया कि आदमी का कहा गया कि वली रिजाली अलैहिन्ना दर्जा, तो हमारा तो एक दर्जा है क्योंकि कहा गया मर्दों का एक दर्जा है। लेकिन अगर देखा जाए जहां अल्लाह ताला ने दर्जा दिया तो उसका उसकी वजह है, और यहाँ पे अलैहिन्ना कहा गया, यानी इन इनकी जो बात हो रही है, यानी तलाक याफ्ता औरतों का, इनकी बात हो रही है कि इनके ऊपर मर्दों का एक दर्जा है। क्या मतलब है कि यानी आदमी का हक कह के वो तलाक दे सकता है, आदमी का हक कह के वो रुजू भी कर सकता है, तो एक दर्जा हो गया ना ऊपर। अगर इसको अमूमी तौर पे लिया जाए तो फिर भी कह सकते हैं कि आदमी का एक दर्जा, क्योंकि वो खर्च करता है औरत के ऊपर, वो हाकिम है घर का क्योंकि वो उसका घर है, वो घर का मुंतजिम है, वो तमाम अखराजात चलाने का कफील है, ठीक है। और दूसरी जिस्मानी तौर पे भी, अकली तौर पे भी, जज्बाती तौर पे भी वो औरत से, नॉट एवरीवेयर लेकिन 99% तो ये देखा जाए कि जिस्मानी तौर पे वो ज्यादा, जज्बाती तौर पे वो ज्यादा स्टेबल होता है, औरत उतनी स्टेबल नहीं होती। अरे औरत को तो ये भी याद नहीं होता कि मुझे कितनी दफा इसने तलाक दी है जिंदगी में। तो ये चीज में आदमी को फौकियत हासिल है, घर का इंतजाम उसके जिम्मे दिया गया। अब ये अलग बात है अगर हमने सारा कुछ ही उलट दिया ना, तो फिर अब अपनी जो हमारी कमियां हैं उसको लेके इस्लाम पे ना थोपे। अगर हमने उलट दिया कि घर का इंतजाम आज औरत चला रही है, तो अब इस चीज को इस्लाम के साथ तो नहीं हम कर सकते ना, इस्लाम ने तो नहीं ये करा। अगर इस चीज को हम ये आज रिवाज बना चुके हैं कि औरत घर का आधा खर्चा चलाएगी और आधा आदमी चलाएगा, और आदमी मजबूर करेगा औरत को कि तुम भी लाओ पैसा उतना ही जितना जैसे मैं लेकर आता हूं, तो ये चीजें इस्लाम की नहीं है। इस्लाम तो कहता है कि अगर औरत कमा के लाती है तो वो उसका सिर्फ और सिर्फ उसका है, उसमें आदमी का कोई शेयर नहीं है, लेकिन जो आदमी कमा के लाता है उसमें औरत का शेयर है। लेकिन कितनी बड़ी बात है, क्योंकि वो उससे खिलाएगा भी, इसको पिलाएगा भी, इसको इसके परवरिश भी, इसको नानबका भी देगा, लेकिन औरत जो लेकर आएगी वो नहीं आदमी को दे देगी, तो बड़ा फर्क है। तो जब अल्लाह ताला रिस्पॉन्सिबिलिटी किसी पे डालता है तो वो जाहिर है उसको एक दर्जा दिया जाएगा, तो रिस्पॉन्सिबिलिटी होगी ना। अब आप देखें एक बंदे को प्रिंसिपल बनाया आपने किसी जगह का, आप कहें प्रिंसिपल तो आप हैं लेकिन आप को कोई आप आपके ऊपर रिस्पॉन्सिबिलिटी नहीं है, तो ऐसा नहीं है। तो आदमी को अगर दर्जा दिया तो उसकी रिस्पॉन्सिबिलिटी ज्यादा है, इसी तरह जिसकी रिस्पॉन्सिबिलिटी ज्यादा होती है उसका दर्जा भी ऊपर होता है। औरत की रिस्पॉन्सिबिलिटी कम है आप ये देख लेना, आप औरत और आदमी को जो आज कंपेयर कर रहे हैं ना, वो इसलिए कंपेयर कर रहे हैं कि दोनों को, औरत को भी वो मर्द बनाना चाहते हैं। औरत औरत है, ये तो मर्द और औरत को कंपेयर करना ऐसे ही है जैसे एप्पल और ऑरेंजेस को कंपेयर करना है, क्योंकि दोनों के रोल अलग, दोनों की रिस्पॉन्सिबिलिटीज अलग, दोनों की बॉडीज अलग। जिन चीजों के अंदर उनको एक कहा गया वो ये कि एज इंसान वो सेम है दर्जा रखते, नेकी करेंगे तो दोनों की नेकियों के दर्जे एक होंगे। ऐसा नहीं कि औरत नमाज पढ़े तो उसकी नमाज को 10 दर्जे सवाब है और आदमी पढ़ेगा तो 70 दर्जे सवाब है, ऐसा नहीं है। उनमें नेकी के अंदर दोनों को एक जितने अजर, तालीम में, खाने पीने में, सब चीजों में दोनों को सेम हकूक है। माँ बाप को ये नहीं कहा गया कि बेटे को अच्छा ज्यादा पालो और बेटी को कम पालना, दोनों को सेम कहा गया। लेकिन हाँ, जो उनकी रिस्पॉन्सिबिलिटी या रोल है उनके मुताबिक किसी एक को प्रिविलेज दी गई, किसी एक को रायत दी गई ज्यादा, किसी एक को ज्यादा कोई चीज दे दी गई, किसी को थोड़ी कम दी गई, जैसे विरासत में हिस्सा, क्योंकि उसकी जिम्मेदारी उसके मुताबिक है। उसने खर्च जो करना है, उसने बीवी पे भी खर्च करना है, बच्चों पे भी खर्च करना है, उसे उसके ऊपर घर की जिम्मेदारी है, औरत पे तो कोई जिम्मेदारी नहीं। तो चीजों को रायत जो दी गई उसके पीछे कोई सबब है। सबब समझे बगैर औरतें इतनी जज्बाती हैं, अंधाधुंध वो भाग रही, और आदमी अच्छा उनको यूज कर रहे हैं कि इस तरह तो हम इनको यूज करेंगे, इनको कहो कि मेरा जिस्म मेरी मर्जी, या इनको कहो कि मुझे घर के इस तरह से बंद हो के नहीं रहना, तो हमारी ये उनकी ऐश का सामान बन रही है, और ये नहीं सोच रहे कि हम यूज हो रहे हैं आदमियों के हाथों। जब वो हमें नंगा करके बोर्ड्स पे लगाएगा और हमारे हमारी ब्यूटी या हमारी निस्वानियत को लेके उसको बेचेगा और उसके जरिए माल कमाएंगे, हमें एडवर्टाइज करेंगे, तो उससे उनको फायदा हो रहा है। औरतें ये नहीं समझती, वो उस ट्रैप में आ जाती हैं कि हाँ, हमें भी यही चाहिए। तो दोनों का कंपैरिजन करना फेयर ही नहीं है, क्योंकि दोनों के बिल्कुल डिफरेंट फील्ड्स हैं जिनमें उनको काम करना है। अब आदमी क्योंकि आप देखिए ना, जैसे यहां पे कहा गया वाला हुन्ना, उनके ऊपर हकूक है जैसे उनके ऊपर फराइज भी है। औरत के फराइज क्या है, फराइज में क्या आता है, यानी जो आदमी का हक है वो क्या है, वो भी तो समझना चाहिए। अब यहां तक तो हमने देखा कि औरत के हकूक क्या। अगर मैं आपको सारी चीजों को ना एक निचोड़ एक सिर्फ बात में बता दूं, तो इतनी डिटेल में हम जाते ही नहीं कि औरत के फराइज क्या है, आदमी का हक क्या है, बहुत निटी ग्रिटी में जाने की नहीं जरूरत। मैं सिर्फ सारी बातों का निचोड़ आपको एक बात बताऊं कि जो शौहर और बीवी का जो रिश्ता है, इसमें मैं आपको बताना चाहती हूँ, इसमें औरत का सिर्फ एक काम है और वो है अपने शौहर को खुश रखना, अल्लाह की हदूद में रह के, बस अल्लाह की हदूद में रह के अपने शौहर का दिल खुश करना, दैट्स इट। अब अगर और शौहर का दिल खुश होता है इससे कि वो घर को बड़ा अच्छा साफ सुथरा रखे तो वो उससे कर ले, अगर शौहर का दिल खुश होता है इससे कि वो बनाओ सिंगार करके रहे तो वो ये करके उसका दिल खुश कर ले। औरत की जिम्मेदारी नहीं है कि वो झाड़ झाड़ू करे और खाने पकाने के लिए, वो खादमा के तौर पे उसको नहीं लेकर आता कि वो एक नौकरानी लेकर आ गया घर में, ये घर संभालेगी सारा, ये करेगी, नहीं। मगर आदमी का अगर इससे दिल खुश होता है कि ये सब ये काम ये खुद करे, या वो अफोर्ड ही नहीं कर सकता तो फिर वो करेगी, लेकिन अगर वो अफोर्ड कर सकता है तो अपनी बीवी को खादमा रख के देगा, फिर उसको नहीं करने की जरूरत। अगर आदमी का दिल, अब कई लोगों के घर बहुत सारे नौकर भी होते हैं, लेकिन आदमी कहता है कि नहीं, मेरी बीवी खाना पकाए, मैंने इसके हाथ का ही खाना खाना, मैंने नौकर के हाथ का नहीं खाना, तो कितने सारे भी नौकर हैं तो वो पका रही, तो उसका मेन पर्पस क्या है, चाहे वो अपनी ब्यूटी से, चाहे वो अपने किरदार अखलाक से, चाहे अपनी मीठी जुबान से, चाहे अपनी आदमी की और जिस्मानी जरूरियात पूरी करके, चाहे जो जिस तरह से वो खुश होता है, लेकिन बाउंड्रीज में रह के अल्लाह के। ये नहीं कि आदमी कह रहा है कल को तुम हिजाब उतार के बाहर घूमो तो इससे मैं खुश होता हूँ, तो वो औरत कहे जी तो इसको खुश करना तो मेरा फर्ज है तो इसलिए मैं ये करूंगी, ये नहीं। बाउंड्रीज जो अल्लाह ने लिमिट्स रखी है, अल्लाह की लिमिट्स के बाहर नहीं, उनके अंदर रहते हुए जैसे भी वो आदमी को खुश करेगी उसके अंदर ही उसकी जन्नत है। क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो तुम्हारी जन्नत है और वही तुम्हारी जहन्नम है। हदीस में आता है, हसन बिन मोहसिन कहते हैं कि मुझे मेरी फूफी ने बताया कि मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुई, तो आपने पूछा ये कौन औरत आई है, क्या शौहर वाली है? तो تو میں نے کہا ہاں میں شوہر والی ہوں. پوچھا تمہارا اپنے شوہر کے ساتھ کیسا معاملہ ہے؟ تو میں نے کہا کہ میں اس کی اطاعت کرتی ہوں, اس کی خدمت میں کوئی کمی نہیں چھوڑتی, سوائے جو میرے بس میں نہ ہو تو وہ الگ بات ہے. فرمایا یہ بتاؤ اس کی نظر میں تم کیسی ہو؟ یاد رکھو وہ تمہاری جنت ہے اور وہی تمہاری جہنم ہے. مسند احمد عبرانی کی روایت ہے یہ. اور اسی طرح یہ بھی آپ کو پتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا اگر میں اللہ کے علاوہ کسی کو سجدہ کرنے کا حکم دیتا تو عورت کو حکم دیتا کہ وہ اپنے شوہر کو سجدہ کرے. اس کا مطلب یہ نہیں کہ وہ سجدے کے قابل اس طرح ان کو سجدہ کرنا چاہیے تو ابھی نہیں ہوگا, نہیں, بلکہ اس سے آدمی شوہر کا مقام بتایا کہ کتنا بڑا مقام ہے اس کا. تو اس لیے لیکن شوہر کو شوہر بن کے رہنا چاہیے پھر, اور بیوی پھر بیوی بن کے رہے. ٹھیک ہے, جب شوہر شوہر ہی بن کے نہیں رہتا اور وہی اپنی ذمہ داریاں اور سب کچھ چھوڑ دیتا ہے اور وہی انسینسیٹیو ہو جائے گا تو پھر اس کی وہ عزت بھی نہیں رہتی. ٹھیک ہے, اگر کسی گھر کے اندر شوہر مار پیٹ رہا ہے تو آپ صلی اللہ علیہ وسلم نے تو کیا فرمایا کہ تم میں سے بہترین ہے ہی وہ کہ جو اپنے گھر والوں کے ساتھ اچھا ہے. جہاں پہ مار پیٹ ہو رہی ہو یا جہاں پہ انسینسیٹیو رویوں ہوں تو وہاں پہ پھر یہ رشتہ چلتا نہیں ہے. اچھا چل تو جائے گا, مطلب کیسے بھی چلے گا, مگر اچھا نہیں چلے گا. یاد رکھیے یہ ریلیشن شپ بہت سینسیٹیو ہوتا ہے اور اس میں شروع سے ہی کوشش کرنی پڑتی ہے. اگر انسان کسی کی نظروں سے گر جائے نا تو پھر بڑا ہی مشکل ہوتا ہے نظروں میں واپس جتنا, بہت مشکل ہوتا ہے. اس کے لیے پھر بہت ایفرٹ کرنی پڑتی ہے, ایکسٹرا کوئی ایفرٹ کرنے کے لیے تیار ہو تو پھر ہی وہ پھر ٹریک پہ آ سکتا ہے, ورنہ وہ پٹڑی گاڑی پٹری سے اتر گئی نا تو پھر چڑھنا بڑا مشکل ہے. تو اس میں آپ کی طبیعت جتنی بھی انسینسیٹیو ہو مگر اس ریلیشن شپ میں سینسیٹیو رہنا چاہیے کہ دوسرے کی چھوٹی چھوٹی بات کو ایک اہمیت دینی چاہیے. یعنی کہ انسینسیٹیو رویے, انسینسیٹیو کمنٹس بعض دفعہ دوسروں کی نظروں سے گرا دیتے ہیں. انسینسیٹیو کمنٹس نہ دیں, اپنی زبان کو ایسا رکھیں کہ اس میں مٹھاس ہو, جس میں اس میں کیئر ہو. یہ کیئرنگ رشتہ ہے, محبت والا رشتہ ہے جس میں درگزر ہو کہ کسی نے کچھ غلطی کر بھی دیا تو درگزر کر دینا, ٹٹ فار ٹیٹ نہ ہو. اس نے ایسے کیا تھا میں بھی ایسے کروں گی, کیوں یہ کوئی مجھے پوچھ کے کہیں جاتا ہے میں کیوں اس کو پوچھ کے کہیں جاؤں, یہ مجھے بتاتا ہے تو میں کیوں اس کو بتاؤں. یہ ٹٹ فار ٹیٹ والا رشتہ ہے ہی. دونوں پارٹیز کو, اس میں ایک کا نہیں ہے, نہ آدمی عورت کو انسینسیٹیو کمنٹس دے, کبھی بھی ایسی باتیں کرے جس سے اس کا دل ٹوٹ جائے, کیونکہ جب وہ دل ٹوٹے گا تو پھر وہ آگے سے کچھ کرے گی, پھر وہ کرے گی تو پھر وہ آگے سے کرے گا. تو اس طرح سے نہیں یہ چلتی باتیں, اس میں بہت کمپیشنیٹ ہونا پڑتا ہے ایک دوسرے کے ساتھ, ہمدردی, خواہی, محبت, ایک دوسرے کے ساتھ ایسا رشتہ جس میں دوسرے کی کیئر ہو, جس میں دوسرے کے لیے فیلنگس ہو, تب یہ چلتا ہے. ورنہ دو اجنبی لوگ ہیں اور انہوں نے ایک ساتھ رہنا, ان کا کوئی خون کا رشتہ نہیں ہوتا. تو فرمایا واللہ عزیز حکیم, اللہ تعالیٰ جو ہے نا وہ زبردست طاقت والا ہے, قوت والا ہے, غلبے والا ہے, وہ کسی سے بھی بدلہ لے سکتا ہے اور اس کو پتا ہے کہ کیا ہو رہا ہے. وہ حکیم ہے, اس کے سارے احکامات حکمت والے ہیں, ایسے ہی نہیں ہے. تو کوئی بھی فریق دوسرے پہ زیادتی کرتا ہے تو یاد رکھنا کہ اللہ بڑا ہے جو کسی سے بھی بدلہ لے سکتا ہے. اگر کوئی کسی کے حقوق ادا نہیں کرتا یا اس کے ساتھ زیادتی کرتا ہے تو ایک ذات تو ہے جو باخبر ہے اس سے اور بڑی قوت والی ہے, اس کو نہ بھولنا. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنیں.
نساؤكم حرث لكم فأتوا حرثكم أنى شئتم وقدموا لأنفسكم واتقوا الله واعلموا أنكم ملاقوه وبشر المؤمنين. ولا تجعلوا الله عرضة لأيمانكم أن تبروا وتتقوا وتصلحوا بين الناس والله سميع عليم. لا يؤاخذكم الله باللغو في أيمانكم ولكن يؤاخذكم بما كسبت قلوبكم والله غفور حليم للذين يؤلون من نسائهم تربص أربعة أشهر فإن فاءوا فإن الله غفور رحيم وإن عزموا الطلاق فإن الله سميع عليم والمطلقات يتربصن بأنفسهن ثلاثة قروء ولا يحل لهن أن يكتمن ما خلق الله في أرحامهن إن كن يؤمنن بالله واليوم الآخر وبعولتهن أحق بردهن في ذلك إن أرادوا إصلاحا ولهن مثل الذي عليهن بالمعروف وللرجال عليهن درجة والله عزيز حكيم